نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير محسن انسانیت. آج ہم اس کتاب کا باب نمبر 2 دیکھیں گے اور اس کا ٹاپک کیا ہے محسن انسانیت یعنی نبی صلی اللہ علیہ وسلم. اور میں آپ سب سے ریکویسٹ کروں گی جب بھی لفظ محسن انسانیت آئے تو دل میں وہ سارے احسانات لائیے جو نبی صلی اللہ علیہ وسلم نے انسانیت پہ کیے. میں تو صرف اتنا ہی سوچ سکتی ہوں کہ اگر اللہ کے نبی نہ ہوتے اور نہ آتے اور آپ اپنی مشن والی زندگی نہ بسر کرتے, خدیجہ کے ساتھ مزے کرتے, دولت بھی مل گئی, بچے بھی تھے, گھر بناتے, موجے کرتے, کبھی ادھر گھومتے کبھی ادھر گھومتے, تو وہ محسن نہ بنتے. ان کے وہ احسانات ہیں کہ جس نے آج ایک امت کھڑی کی ہوئی ہے کہ اس گئے گزرے دور میں بھی اللہ نے اس کو بہت کچھ دیا ہوا ہے. تو اس ٹاپک میں ہم دیکھیں گے کہ مخالفتوں کے طوفان سے گزرتے ہوئے, یعنی انشاءاللہ مجھے امید ہے سیرت پڑھنے کے دوران آپ کے بہت سارے آنسو تھم جائیں گے جو آپ کے آنکھوں سے بہتے ہیں جب لوگ آپ کو نیکی پہ عمل کرتے ہوئے دیکھ کر کبھی مذاق اڑاتے ہیں, کبھی اجنبی سمجھتے ہیں, اور کبھی کچھ اور کبھی کچھ. اس چیپٹر میں نبی صلی اللہ علیہ وسلم کا تعارف ہے, آپ کی شخصیت ایک نظر میں, اور آپ اس ٹاپک کو پڑھتے ہوئے اور سنتے محسوس کریں گے کہ آپ اپنی آنکھوں سے اللہ کے نبی کو دیکھ رہے ہیں. اتنا جامع اور اتنا کھل کر بیان کیا ہوا ٹاپک ہے کہ انشاءاللہ آپ انجوائے کریں گے. بلکہ میں آپ کو اپنے دل کی بتاؤں بات, نعت ویسے اچھی تو لگتی ہیں لیکن کبھی میلان نہیں اس طرح کا ہوتا نا. کوئی کبھی کوئی اچھی نعت سنیں جس میں کوئی شرک نہ ہو یا ایگزیجوریشن نہ ہو تو مزہ بہت آتا ہے. لیکن جس دن سے یہ سیرت شروع ہوئی ہے تو میں اپنے سیکھنے کے خاطر جیسے تیاری کے دوران کبھی تھک جاؤں یا بیچ میں پاز لے لوں تو میں ایسے ہی سرچ کرتی ہوں کہ جو ٹاپک پڑھ رہی ہوں اس سے متعلق نعت ہے. تو چند دن پہلے ایک نعت میرے کانوں سے ٹکرائی, حلیمہ تیری مقدر دے صدقے, کچھ اس طرح کی تھی. اب جب میں نے سننی شروع کی تو الحمدللہ اس میں ایک تو چھوٹے چھوٹے, یعنی وہ تو ایک شعری حسن کہہ لیجیے, اس میں مجھے کوئی ایسی بات نہیں دیکھی, لیکن میں اس کو سنتے وقت کیا محسوس کر رہی تھی اس کے بارے میں پڑھنے لگے ہیں. کہنے کا مطلب یہ کہ بہت چان پھٹک ہے. ابھی بھی میں جب بھی کوئی نہ سنوں تو میں ایسے اس کو چھان رہی ہوتی ہوں جیسے کوئی کھانے کے اندر کوئی پتھر نہ آ جائے کہ کوئی لفظ ایسا کوئی ایسا. اپنی سوچ کے لیے سنتی ہوں کہ لوگ کیا سنتے ہیں نا. تو بہت ساری نعتوں میں تو بہت سارا شرک اتنا کہ ناقابل بیان ہے, لیکن میں نے یہ دیکھا ہے کہ جتنا جس کو جاننے اس سے محبت ہوتی ہے. تو آئیے اس سوچ کے ساتھ ہم اس ٹاپک کو پڑھتے ہیں, شخصیت ایک نظر میں. عربی کا ایک شعر ہے ابو کبیر حزلی کا, کہتے ہیں کہ وَإِذَا نَظَرْتُ إِلَىٰ أَسِرَّتِ وَجْهِهِ بَرَكْتَ كَبَرْكِ الْعَارِضِ الْمُتَحَلَّلِ. کیا ترجمہ اس کا؟ جب میں نے اس کے روئے تاباں پر نگاہ ڈالی, یعنی جب میں نے نبی صلی اللہ علیہ وسلم کے خوبصورت چہرے کو دیکھا تو اس کی شان رخشندگی ایسی تھی جیسے کہ کسی لکہ ابر میں بجلی کوند رہی ہو. یعنی رات ہے, بجلی چمکتی ہے تو بہت روشنی ہو جاتی ہے نا, تو نبی صلی اللہ علیہ وسلم کا چہرہ ایسے تھا. اور یہ شاعر کون ہے؟ حزلی. رنگ تغزل سے غلو, یہ شعر دور جاہلیت کے ایک مشہور شاعر حزلی کا ہے. اور حضرت عائشہ نے بے تکلفی کے ایک موقع پر بڑے لطیف انداز سے نبی صلی اللہ علیہ وسلم کو اس کا مستاق ٹھہرایا تھا. چلیے سب سے پہلے دیکھتے ہیں کہ آپ کا چہرہ کیسا تھا. ایک جھلک. عبداللہ بن سلام جو پہلے یہودی عالم تھے, بعد میں اللہ نے ان کو اسلام کی دولت دی, ان کا ایک جملہ ہے آپ کے بارے میں. جب پہلی دفعہ نبی صلی اللہ علیہ وسلم کو مدینہ میں دیکھا تو کیا کہا؟ یہ چہرہ ایک جھوٹے آدمی کا چہرہ نہیں ہو سکتا. یہ بھی ذہن میں رکھیے گا کہ سچ چہرے پہ چمک بن کے جھلکتا ہے. دنیا میں عظیم کارنامے انجام دینے والی ہستیاں, خصوصاً انبیاء علیہ السلام وغیرہ, غیر معمولی درجے کی شخصیات سے آراستہ ہوتی ہیں. اصلاح کے کام, تحریکوں کی رہنمائی, تہذیب کی تعمیر نو کرنے والوں کی اصل قوت ان کی شخصیت ہی میں ہوتی ہے. اس کو نوٹ کیجئے گا. لیڈرشپ کوالٹیز کے لیے اصل چیز کیا ہے؟ شخصیت. قرآن پاک میں اللہ تعالیٰ نے تالوت جالوت کے واقعے میں کیا کہا؟ کہ وزادہ اللہ علما و جسما. علم زیادہ ہو اور جسم سے مراد شخصیت اچھی ہو تو یہ دو کوالٹیز لیڈرشپ کے لیے بہت خوبصورت ہوتی ہیں جو خاص طرح کے افکار و کردار سے بنتی ہیں. سیرت پاک کے متعلق کی ایک غایت, غایت سے مراد مرادی ہے, یعنی اس کو پڑھنے کا مقصد یہ بھی ہے کہ محسن انسانیت کی شخصیت کو سمجھا جائے. کسی بھی شخصیت کو سمجھنے میں اس کی وجاہت بہت بڑی مدد دیتی ہے. وجاہت کس کو کہتے ہیں؟ وجہ کہتے ہیں چہرے کو، تو وجاہت کا اگر لفظی معنی لکھے نا تو چہرے والا ہونا، مراد یہ ہے کہ ان کی پرسنالٹی. وجاہت سے مراد ایک روب ہوتا ہے، شخصیت کا سحر ہوتا ہے. آدمی کا سراپا، اس کے بدن کی ساخت، اس کے اعضاء کا تناسب خاص، اس کے ذہنی اور اخلاقی جذباتی مرتبے کا آئینہ دار ہوتا ہے. بات سچ ہے، کیونکہ اندر تو ہم نہیں جانتے کسی کا، پہلے تو ہم اس کا ظاہر دیکھیں گے نا، اس کا پہننا اوڑھنا کیا ہے، اس کا اٹھنا بیٹھنا کیسا ہے، وہ بات کیسے کرتا ہے، وہ جذباتی موقعوں پہ اپنے آپ کو کنٹرول کرتا ہے کہ نہیں کرتا. خصوصاً چہرہ ایک ایسا کرتاس ہوتا ہے جس پر انسانی کردار اور کارناموں کی ساری داستان لکھی ہوتی ہے، اور اس پر ایک نظر ڈالتے ہی ہم کسی کے مقام کا تصور کر سکتے ہیں. مانتے ہیں اس بات کو؟ چہرے سے پرسنالٹی آدھی تو پتہ لگ جاتی ہے. انگلش میں کہتے ہیں کہ فیس از دا انڈیکس آف مائنڈ، ذہن جو سوچتا ہے نا وہ چہرے پہ آتا ہے. با مقصد انسان کا چہرہ آپ کو دکھاتا ہے کہ یہ کوئی الڑ بندے کا چہرہ نہیں ہے، ایک گریس ہوتی ہے جس کو آپ انگلش میں کہہ لیں. تو ہم بات کے لوگوں کی یہ کوتاہی قسمت ہے کہ دنیا کے سب سے بڑے انسان کا روح زیبا ہمارے سامنے نہیں ہے، اور نہ ہم عالم واقعہ میں سر کی آنکھوں سے زیارت کا شرف حاصل کر سکتے ہیں. ہم حضور کے حسن و جمال کی جو بھی جھلک پا سکتے ہیں وہ آپ کے پیغام اور کارنامے کے آئینے ہی میں پا سکتے ہیں، کیونکہ ہم نے نہیں دیکھا نا آپ کو. حضور کی حقیقی شبیہ یا تصویر موجود نہیں، یہ ہائی لائٹ کیجیے گا. تصویر سازی کے خلاف یہ جملہ میرا خیال ہے کہ 10 جملوں پہ بھاری ہے. نبی صلی اللہ علیہ وسلم دنیا کے موسٹ سکسیسفل، موسٹ بیوٹیفل اور ہر لحاظ سے کامیاب انسان، پوری دنیا میں ان کی ایک شبیہ بھی نہیں ہے. پکچر ہونا تو دور کی بات. تو کوسچن کیجئے خود سے، ہم ہر موقع پہ اپنی تصویریں کیوں محفوظ کرتے ہیں؟ اور بیوقوفی کی حد تک محفلوں میں بیٹھے سیلفی کے ذریعے خود کو کیوں پوج رہے ہوتے ہیں؟ یہاں پڑھنے بیٹھے اور پیچھے دیکھو ایک بندہ اپنے ہاتھ سے یوں کر رہا ہے، کچھ کر رہا ہے، میں پریشان ہو جاؤں کہ یہ کیا کر رہا ہے. بعد میں مجھے پتا چلے وہ اپنی تصویر کھینچ رہا ہے، تو کتنا آکورڈ لگے گا. یہ منظر اب آپ کو شادیوں، دعوتوں، پارٹیوں، رات چلتے سڑکوں، ٹرینوں، بسوں میں ایسے اب دکھتا ہے جیسے اس کامن تھنگ. میں اس کو بیوقوفی کہتی ہوں. سچی جو بات ہے، سیلف کانشیس ہونا، سب دیکھ رہے ہیں اور آپ اپنے دنیا میں مگن ہیں. پہلے میں دیکھا لوگ شادیوں میں جاتے تھے، دعوتوں میں جاتے تھے، باتیں کریں، کون خوش ہے، ٹھیک ہے، جگہ ملی، کچھ کھایا کہ نہیں، بات کی. گھر والوں کو ایک جان پہ پڑی ہوتی تھی کہ مہمانوں کی عزت کرنی، اور اب وہ اپنی پکچرز کھینچ رہے ہوتے، ٹک 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 ٹک، میں کیسی لگ رہی ہوں. دلہن کو کون دیکھتا ہے؟ غریب کو. ایسی بیوقوف ہوتی ہے، اتنا پیسہ لگا کے بیٹھتی، یقین کریں کوئی نہیں دیکھتا، الا یہ کہ جو قریب سے دیکھ لیں دیکھ لیں. وہ کہتے ہیں ویڈیو میں زیادہ اچھی دکھے گی، فیس بک پہ پکچر تو آنی ہے. سب اپنی دیکھتے ہیں. پہلے دور میں اپنے دیکھا، دلہن آتی تھی تو بچیاں ایسے گھسی ہوتی تھی، لڑکی بیچاری کبڑی بن کے بیٹھی ہوتی تھی، چاروں طرف عورتیں ہوتی تھی، بے ہوش ہو جاتی تھی لڑکی گرمی کی وجہ سے. اب دلہن کے پاس کوئی پھٹکتا ہی نہیں ہے، پروٹوکول بھی بڑا ہو گیا، اب تصویریں بننی ہیں، یہ فوٹو سیشنز ہیں. لیکن دیکھیے، نبی کی کوئی تشبیہ شبیہ نہیں ہے. اب میں حلال حرام کی باتیں نہیں کر رہی، لیکن میں آپ کو وہ سیرت پڑھانا چاہتی ہوں جو مجھے آپ کو سیلف کانشیس ہونے سے نکال دے. اگر تصویروں سے دنیا میں نام رہتا ہوتا تو نبی کا نام تو پھر کبھی نہ رہتا. خود ہی نبی صلی اللہ علیہ وسلم نے امت کو اس سے باز رکھا، کیونکہ تصویر کا فتنہ شرک سے ورے ورے نہ رک سکتا. تو آپ کو پتا کہ دنیا میں شرک جو پھیلا تھا وہ تصویر سے پھیلا تھا. ہم پڑھ چکے ہیں پیچھے شروع میں سیرت کے سفر کے، کہ کیسے شخصیت پرستی سے پہلے شبیہیں بنی، پھر آہستہ آہستہ انہوں نے بتوں کی شکل اختیار کی. نبی صلی اللہ علیہ وسلم کی اگر کوئی تصویر موجود ہوتی تو نہ جانے اس کے ساتھ کیا کیا کرامات اور اعزاز منسوب ہو جاتے، اور اس کے اعزاز کے لیے کیسی کیسی رسمیں اور تقریبیں نمودار ہو چکی ہوتی. دیکھیے یہ جو جملے آپ نے سنے ہیں، میں یہ سن رہی تھی تو میرے ذہن میں کسی کی بات آئی. ایک بہت میں نے اچھی مطلب باقیدار خاتون ہیں، مبلغ ہیں پاکستان میں، تو ان کے درس میں یہ بات سنی تھی. فیصلہ باد کی کوئی فیملی ہے، یہ کہتی ہیں کہ مجھے انہوں نے وہاں درس کے لیے بلایا. تو پھر اس کے بعد جو بھی بات کا خلاصہ یہ تھا کہ گھر کی بیسمنٹ میں لے گئے. تو کہتی ہیں جب ہم گھر کی بیسمنٹ میں گئے تو اب بیسمنٹ کے اوپر چھت تھی نا، تو پوری چھت کے اوپر نقش نالین بنا ہوا ہے نبی صلی اللہ علیہ وسلم کی جوتی کا امیج، اور اس کے نیچے کھڑے ہونا اپنے آپ کو ببرکت قرار دیتے ہیں. یعنی آج لوگ نبی کی جوتی کا نقش بنا کر کیا کچھ کرتے ہیں. پھر اس میں اور بڑی کہانیاں تھیں کہ لوگ اس کی تقریب کرتے ہیں اور وہاں کھڑے ہو کے اس کو دیکھنا بھی ان کے لیے کہ بہت عزت کی بات ہے. آپ امیجن تو کیجئے کہ اگر نبی کی تصویر ہوتی تو آج لوگ اس کو کیا کیا پیش کرتے ہیں. اس کے اعزاز کے لیے کیسی کیسی رسمیں اور تقریبیں نمودار ہو چکی ہوتی، بلکہ بعید نہ تھا کہ اس کی پرستش ہونے لگتی. از اٹ ٹرو؟ آج بھی کچھ مسلمانوں کے فرقے اپنے مذہبی لیڈروں کی تصویریں لگاتے ہیں, تو یہ کوسچن پھر اب ان سے بھی ہے کہ اگر نبی کی تصویر نہیں لگ سکی تو آپ کے اس مذہبی لیڈر کی کیوں لگے؟ یورپ میں نبی صلی اللہ علیہ وسلم کی فرضی تصاویر بنائی جاتی رہی ہیں, لیکن کون سا آرٹسٹ ایسا ہے کہ جو نبی صلی اللہ علیہ وسلم کے عالم خیال اور کردار کا شوشہ بشوشہ کیا کہتے ہیں, پوائنٹ ٹو پوائنٹ کامل اور جامع تصور رکھتا ہو, اور پھر اس تصور کو لکیروں اور رنگوں میں پوری طرح جلوہ گر کر سکے. فرضی تصویریں جو کچھ بھی بنتی ہیں وہ اس مخصوص پیکر کی نہیں ہوتی جس کا اسم مبارک محمد تھا, بلکہ کسی موہوم کہتے وہم سے, ایسی امیجنری سپوسٹ موہوم وجود کا خاکہ گھڑ کر اس کو حضور کا نام دے دیا جاتا ہے. معاملہ دیانت کے تابع بھی نہیں رہتا, یعنی انصاف نہیں ہوتا اللہ کے نبی کی تصویر کہہ کر جس کو وہ پیش کرے, بلکہ دانستہ یعنی جانتے بوجھتے ایسی تصویریں پیش کی جاتی ہیں جن سے ایک کمزور اور ناقص شخصیت کا تصور پیدا ہو. ان تصاویر کے لیے رنگ یعنی متعصبانہ تصنیف اور تذکروں سے لیا جاتا ہے, جو اناد یعنی انیمیٹی بغض حسد, قد فہمی یعنی ٹیڑی سوچ, اور حقیقت ناشناسی یعنی نان ریئلسٹک ہونا اس کی مظہر ہیں, یعنی اس کا اظہار کرتی ہیں. انبیاء اور صلحاء کی فرضی تصاویر بنانے یا ان کے کردار ڈراموں میں لانے سے نقصان یہی ہے کہ ان کے اصل کردار ان پردوں کے پیچھے بالکل گم ہو کے نہ رہ جائیں اور دیکھنے والوں پر غلط اثر پڑے. یہ ساری باتیں کرتے ہوئے میں ضرور کہوں گی کہ آج بچوں کو کارٹونز کے نام پر بھی بعض دفعہ ایسی بیکار چیزیں دکھائی جاتی ہیں. میں خود وہ جھلکیاں دیکھ چکی ہوں. حضرت موسیٰ علیہ السلام پر کارٹون بنایا گیا اور جس میں حضرت موسیٰ کو فراک اور بکنی پہن کے دکھایا گیا. کین یو امیجن, چھوٹا سا بچہ جب آپ اس کو کہتے ہیں حضرت موسیٰ, ہاں مجھے پتا ہے وہ عورتوں والی حرکتیں کرتے تھے, اچھلتے کودتے تھے. یہ بات کہی جا رہی ہے ادھر کہ آج جنہوں نے بھی ویسٹرن کلچر میں یا فلم میں, یا آپ دیکھیں دا میسج کے نام پہ ایک انگلش مووی بنی ہوئی ہے جو نبی صلی اللہ علیہ وسلم کی سیرت پہ, اسی طرح ٹین کمینڈمنٹس کے نام پہ حضرت موسیٰ علیہ السلام کی کہانی ہے, ایسی بنتی, یہ وہ بات ہے. اس میں جو کردار دکھا دیتے ہیں نا بچوں کے ذہنوں میں وہی آ جائیں گے, اور اس میں ہمیشہ ہی ان کو ایک لاوبالی سا بنایا جاتا ہے. آپ کھولے رومانس تک تو اس میں دکھایا ہوا ہے, یوسف زلیخا کا قصہ تو ادھر دکھایا جاتا ہے, نبی صلی اللہ علیہ وسلم کی کہانی ہے. تو یہ ایک زہر ہے. اپنے بچوں کو دین کے نام پر بھی ایسی چیزیں مت دکھائیں جس میں میوزک بھی اور جس میں کچھ نہ کچھ ایسا ٹچ ہے جو فلموں اور ڈراموں میں ہوتا ہے. پھر وہ تو یہی کہیں گے انبیاء بھی فلمیں بنانے آئے تھے دنیا میں, تو نبی صلی اللہ علیہ وسلم کم از کم اب اس چیز سے ابھی تک مستثنی ہے کہ کسی مسلمان نے ان کی شبیہ نہیں بنائی, کوئی دوسرا بنائے تو بنائے. لیکن نبی صلی اللہ علیہ وسلم کے صحابیوں نے کم سے کم پردہ الفاظ میں نبی صلی اللہ علیہ وسلم کی شبیہ کو مرتب کر دیا, یعنی الفاظ سے بتایا کہ اللہ کے نبی کیسے تھے, اور اسے محفوظ حالت میں صحاب روایت نے ہم تک پہنچا دیا. یہاں ہم اس لفظی شبیہ کو پیش کرتے ہیں تاکہ قارئین یعنی پڑھنے والے نبی صلی اللہ علیہ وسلم کے کردار کا مطالعہ کرنے سے پہلے اس عظیم انسان کی ایک جھلک دیکھ لے. یہ گویا ایک نو کی ملاقات ہے, یعنی ایک طرح سے اب ہم آپ نبی صلی اللہ علیہ وسلم سے ملاقات کرنے والے ہیں. تو آئیے دیکھتے ہیں, اور یہ جو کچھ بھی ہوگا یہ صحیح روایات سے ملتا ہے, یہ کسی کی امیجینیشن نہیں ہے, متھ نہیں ہے, کوئی کسی کے تصورات نہیں ہے. حقیقت میں اللہ کے نبی کیسے تھے یہ چیزیں اب ہم پڑھیں گے. تو سب سے پہلے ایک تعارف, نبی صلی اللہ علیہ وسلم کے چہرے اقدس, قد و قامت, خد و حال, چال ڈھال اور وجاہت کا جوک صدیوں کے پردوں سے چھن کر ہم تک پہنچ چکا ہے, صدیوں کے پردوں سے چھن کر ہم تک پہنچ چکا ہے. وہ بہرحال ایک ایسے انسان کا تصور دلاتا ہے جو ذہانت, شجاعت, صبر و استقامت, راستی و دیانت, اعلیٰ ظرفی, سخاوت, فرض شناسی, وقار و انکسار اور فصاحت و بلاغت جیسی اوصاف حمیدہ کا جامع تھا. یعنی نبی صلی اللہ علیہ وسلم کا جو تصور ذہن میں آتا ہے نا, تو یہ ساری خوبیاں آپ کی اس کے ساتھ ہی آتی ہیں. آپ بہت اعلیٰ ظرف تھے, بہادر تھے, صبر والے تھے, سچے تھے, فرض پہچانتے تھے, اپنی کمٹمنٹس کو نبھاتے تھے, وقار تھا آپ میں, ان کے ساری تھی, فصاحت تھی. بلکہ کہنا چاہیے کہ نبی صلی اللہ علیہ وسلم کے جسمانی نقشے میں روح نبوت کا پرتو دیکھا جا سکتا ہے. یعنی جسم تھا لیکن اس میں روح جو تھی نا وہ نبوت کا ایک عکس تھی, اور آپ کی وجاہت خود آپ کے مقدس مرتبے کی ایک دلیل تھی. اس موقع پر آپ کا ایک ارشاد یاد آیا, فرمایا, وَإِنَّ تَقْوَى اللَّهِ تَبْيَضُ الْوُجُوهَ, اللہ کا تقوی ہی چہروں کو روشن کرتا ہے. نبوت تو ایمان و تقوی کی معراج ہے, نبی کا چہرہ تو نور افشاں ہی ہونا چاہیے. سو یہ ہے آفتاب حق کی ایک جھلک. وجاہت کیا تھی؟ میں نے جو ہی حضور صلی اللہ علیہ وسلم کو دیکھا تو فوراً سمجھ لیا کہ آپ کا چہرہ ایک جھوٹے آدمی کا چہرہ نہیں ہو سکتا، یہ عبداللہ بن سلام کی گواہی ہے جو پہلے یہودی تھے اور مسلمان، اور یہ واحد یہودی ہیں جو معروف ہوئے نبی صلی اللہ علیہ وسلم کی زندگی میں اسلام قبول کرنے میں۔ پھر ایک اور کال، میں اپنے بیٹے کو ساتھ لے کر حاضر ہوا تو لوگوں نے دکھایا کہ یہ ہیں اللہ کے رسول، دیکھتے ہی میں نے کہا واقعی اللہ کے نبی ہیں۔ ابو رمسہ تیمی کا یہ کال ہے۔ پھر ایک معزز خاتون کا کال ہے، مطمئن رہو میں نے اس شخص کا چہرہ دیکھا تھا جو چودھویں رات کے چاند کی طرح روشن تھا، وہ کبھی تمہارے ساتھ بد معاملگی کرنے والا شخص نہیں ہو سکتا۔ بد معاملگی کیا ہوتا ہے؟ تمہارے ساتھ ڈیلنگز میں وہ فیئر ہے۔ اب مسئلہ یہ ہے ہمارا آج کہ اردو میں بات کم سمجھ آتی ہے، انگلش میں زیادہ آتی ہے، معاملہ سمجھ نہیں آتا، ڈیل سمجھ آتا ہے، ایسے ہی ہے نا۔ تو یعنی نبی صلی اللہ علیہ وسلم کبھی معاملات میں کسی کے ساتھ غلط طریقہ اختیار نہیں کرتے تھے۔ اگر ایسا آدمی اونٹ کی قیمت ادا نہ کرے تو میں اپنے پاس سے ادا کر دوں گی، ایک معزز خاتون کی یہ گواہی ہے۔ اور یہ سب کے ریفرنسز نیچے لکھے ہوئے ہیں۔ عبداللہ بن سلام یہود کے عالم تھے، ان کا اپنا نام حسین تھا، حسین سواد سے ہے، حسن کہتے ہیں قلعے کو، تو حسین قلعہ بند یعنی سیکیورڈ یا پیور کے معنوں میں۔ سرور عالم کے مدینہ آنے پر یہ دیکھنے کو کہ دیکھتے ہی ان کو جو تاثر ہوا، بعد میں انہوں نے اسے ان الفاظ میں بیان کیا، ایمان لے آئے اور ان کا نام پھر عبداللہ رکھا گیا۔ جس عورت نے بات کہی یہ کب ہوئی تھی، تو ہوا یہ تھا کہ مدینہ میں ایک تجارتی قافلہ وارد ہوا تھا، شہر سے باہر ٹھہرا، اتفاقاً اللہ کے نبی بھی وہاں سے گزرے، ایک اونٹ کا سودا کیا اور یہ کہہ کر اونٹ ساتھ لے گئے کہ ابھی اس کی قیمت بھجوا دیتا ہوں۔ بعد میں قافلے والوں کو ذرا شک ہوا کہ پتہ نہیں بغیر جان پہچان کے ہم نے دے تو دیا ہے تو واپس آتے ہیں کہ نہیں، تو اس پہ اس عورت نے کہا تھا کہ اگر وہ گئے ہیں تو وہ ضرور واپس آئیں گے، اور اگر وہ نہ آئے تو میں یہ پیسے دے دوں گی۔ مطلب یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کا معاملہ لوگوں کے ساتھ بہت ہی اچھا تھا، اور ایک شخص جو اس قافلے میں شریک تھے انہوں نے یہ کہا تھا، اور بعد میں پھر نبی صلی اللہ علیہ وسلم نے جو طے شدہ قیمت تھی اس سے بھی زیادہ مقدار میں کھجوریں جو تھی بھجوا دی تھی۔ یہ سیرت النبی کا ایک واقعہ ہے۔ بہرحال آپ دیکھیے کہ یہ گواہیاں ہیں جو اللہ کے نبی کے حق میں ہم پڑھ رہے ہیں۔ پھر اسی طرح آپ کے بارے میں ایک اور کال ہے، ہم نے ایسا خوب رو شخص اور نہیں دیکھا، یعنی آپ خوبصورت انسان تھے، ہم نے اس کی منہ سے روشنی سی نکلتی دیکھی ہے۔ ابو کرصافہ کی والدہ اور خالہ کہتی ہیں۔ اب یہ جملہ یہ کال کن کا ہے؟ تو یہ خواتین نبی صلی اللہ علیہ وسلم کی خدمت میں ابو کرصافہ کے ساتھ بیعت اسلام کے لیے گئی تھیں، اور لوٹتے ہوئے انہوں نے یہ بیان کیا، یعنی بیعت دینے گئیں تو بعد میں اللہ کے نبی کے بارے میں یہ انہوں نے ایک دوسرے سے ڈسکشن کیا۔ پھر اسی طرح ابو ہریرہ کہتے ہیں، حضور سے زیادہ خوب روح کسی کو نہیں دیکھا، ایسے لگتا گویا آفتاب چمک رہا ہے۔ ربیع بنت معوض کہتے ہیں، اگر تم حضور کو دیکھتے تو سمجھتے کہ سورج طلوع ہو گیا۔ حضرت علی کہتے ہیں، دیکھنے والا پہلی نظر میں مرعوب ہو جاتا۔ ہم بھی سارا کچھ پڑھتے سنتے وقت سوچے نا کہ آخر ان چیزوں کی وجہ، یہ بھی امپورٹنٹ ہوتی ہے، بہت اہم ہوتی ہے۔ دیکھیے ہم کیا دیکھتے ہیں لوگوں کا، شادی کے لیے لڑکی دیکھنے جائیں تو کیا دیکھتے ہیں ہم؟ تو کوئی مرتا ہے تو بھی اس کا چہرہ ہی دیکھنے جاتے ہیں، پیدا ہوتا ہے تو چہرہ دیکھنے جاتے ہیں، اور چہرہ بہت اہم ہوتا ہے۔ آپ دیکھیں کہ اس میں فیچرز کی بات نہیں ہوتی، شکل و صورت تو اللہ بناتا ہے، لیکن بندے کے اندر ایک رکھ رکھاؤ ہونا چاہیے، اس کی ہوش اڑی ہوئی ہے، مت ماری ہوئی ہے، آدھے بال منہ میں پڑ رہے ہیں، آدھا دوپٹہ اوپر ہے، آدھا سر پہ ہے، اور ہوائیاں اڑی ہوئی ہیں۔ اور آپ دیکھیں بعض لوگوں کے چہروں کو دیکھ کے لگتا ہے یہ پریشان ہے، بعض کو دیکھ کے لگتا ہے یہ حیران ہے، بعض کو دیکھ کے لگتا ہے بڑے کول ہے۔ تو یہ چیزیں اب ہمیں اپنے اندر بھی لانی ہے، یہ آپ کر سکتے ہیں، مت سوچئے کہ یہ وہ چیزیں ہیں جو ہم نہیں لا سکتے کہ ہمارے تو چہرے اللہ نے بنا دیے۔ اس میں فیچرز کی اور رنگ اور نین نقش کی بات نہیں ہو رہی، پرسنالٹی کی بات ہو رہی ہے۔ اور ایک مومن، ایک عقل مند انسان کوئی گلایا اور بیوقوف نہیں ہوتا۔ حضرت علی کہتے ہیں کہ دیکھنے والا پہلی نظر میں مروب ہو جاتا۔ حضرت جابر بن سمرہ کہتے ہیں، میں ایک برتما چاندنی رات میں نبی صلی اللہ علیہ وسلم کو دیکھ رہا تھا، آپ اس وقت سرخ جوڑا زیب تن کیے ہوئے تھے۔ اب آپ سوچیں گے سرخ رنگ پہن سکتے تھے؟ تو آپ دیکھیں سٹریپس والے کپڑے ہوتے تھے، جس طرح وہ یمنی چادریں آتی تھیں نا، دھاری دار ہے تو اس میں سرخ چادریں تھیں، تو اگر کوئی مرد پہنتا ہے تو پہن سکتا ہے۔ کہتے ہیں، میں کبھی چاند کو دیکھتا تھا اور کبھی آپ کو، بالآخر میں اس فیصلے پر پہنچا کہ حضور اکرم چاند سے کہیں زیادہ حسین ہے۔ اب یہ کوئی وہ گانے کے بول تو نہیں ہے کہ جس میں دھوکہ ہو یا پیروڈی ہو کہ چاند سے زیادہ حسین تیرا چہرہ، نہیں، یہ ریئلٹی تھی۔ خوشی میں نبی صلی اللہ علیہ وسلم کا چہرہ ایسا چمکتا گویا چاند کا ٹکڑا، اسی چمک کو دیکھ کر ہم آپ کی خوشی کو پہچان جاتے تھے۔ یہ کعب بن مالک کہتے ہیں، تو خوشی میں آپ کا چہرہ اور خوش چمکنے لگتا تھا۔ ہند بن حالہ کہتی ہیں کہ چہرے پر چاند کی سی چمک تھی۔ فیچرز کیسے تھے؟ چہرہ بدر کی طرح گلائی لیے ہوئے تھا، برا بن عازب کہتے ہیں، یعنی راؤنڈ فیس تھا آپ کا۔ اب آپ اس کو ذرا سامنے لائیے اور پھر آپ بعد میں نبی صلی اللہ علیہ وسلم کا ایک امیجینیشن بنائیے گا۔ حضرت علی کہتے ہیں چہرہ بالکل گول نہیں تھا، ہلکی گلائی لیے ہوئے تھا، یعنی ایک خوبصورت حد تک کا گول۔ ہند بن حالہ کہتی ہیں کہ پیشانی کشادہ تھی، چوڑا ماتھا جس کو ہم کہتے ہیں، ابرو خمدار تھے، یہ جو آئی بروز تھی، باریک اور گنجان دونوں جدا جدا، دونوں کے درمیان میں ایک رگ کا ابھار جو غصہ آنے پر نمایاں ہو جاتا۔ یہاں یہ جو چیز ہے نا، تو یہاں اللہ کے نبی کے ایک رگ تھی، ہر ایک کی ہوتی ہے، آپ اپنی بھی فیل کریں گے، تو جب آپ غصے میں ہوتے تھے نا تو آپ کی یہ رگ ایسے ایسے کرتی تھی، فیل ہوتا تھا کہ آپ کو غصہ آیا ہوا ہے۔ کعب بن مالک کہتے ہیں کہ مسرت پیشانی سے جھلکتی تھی، یعنی اسمائلی فیس تھا، دکھی نہیں تھے۔ حالانکہ پیچھے آپ سیشنز میں سن چکے ہیں کون سا دکھ تھا جو اللہ کے نبی کو نہیں ملا، اولاد کا دکھ، ماں باپ کا دکھ، بچوں کا دکھ، بیٹوں کی موت کا دکھ، ہر ایکسپیکٹڈ دکھ جو کسی ہیومن کو آ سکتا ہے نبی کو آ گیا، اس کے باوجود اب اسمائلی فیس تھے، یہ دکھتا ہے۔ رنگت کیسی تھی؟ نہ چونے کی طرح سفیدی، نہ ساملا پن، گندم گوں جس میں سفیدی غالب تھی، حضرت حسن کہتے ہیں۔ اچھا، ہمارے ہاں جب وائٹش کہتے ہیں نا تو ہم گورا کلر کہتے ہیں نا، گورا رنگ، عرب لوگ اس کو گورا نہیں کہتے، یعنی جس طرح سے آپ کہہ لیجئے کہ سکن کلر کا لائٹ شیڈ، لائٹ سکن، بیج کہہ لیں یا اس سے بھی کوئی ہلکا کہہ لیں، اللہ کے نبی کا رنگ اس طرح کا تھا۔ تو میرے ذہن میں ایسے ہی آتا ہے کہ جیسے ایسٹرن کنٹریز کے گورے لوگ، جیسے ہمارے ملکوں میں کس کو گورا کہتے ہیں، وہ اگر عام ویسٹرن گوروں کے سامنے آئے تو وہ اتنا گورا پھر بھی نہیں لگتا، تو اللہ کے نبی گورے تو تھے لیکن بالکل پیور وائٹ نہیں تھے، پلین، یہ کہہ لیجیے آپ۔ حضرت علی کہتے ہیں کہ سفیدی مائل، سفید سرخی مائل تھے، یعنی رنگ سفید تھا جس میں ہلکی ہلکی سرخی تھی۔ ابو طفیل کہتے ہیں سفید مگر ملاحت دار، ملاحت سافٹنس۔ ہند بن حلہ کہتی ہیں سفید اور چمکدار۔ ابو ہریرہ کہتے ہیں گویا کہ چاندی سے بدن ڈھلا ہوا تھا، چمک تھی آپ کے اندر۔ آنکھیں کیسی تھی؟ آنکھیں سیاہ، پلکیں دراز، حضرت علی کہتے ہیں۔ پتلیاں، یہ جو اندر کارنیا سے ہوتا ہے، پتلیاں سیاہ، نظریں نیچی، گوشہ چشم سے دیکھنے کا حیادارانہ انداز۔ ہند بن ابی حالہ بہت آنکھیں کھول کھول کے نہیں دیکھتے تھے، پھاڑ پھاڑ کے آنکھیں جس کو کہتے ہیں نا دیکھنا، تھوڑی سی نظریں نیچی ہوتی تھی، حیا کے ساتھ دیکھتے تھے۔ اور مرد ہو یا عورت، بہت زیادہ آنکھیں کھول کے دیکھنے سے خوبصورتی ختم ہو جاتی ہے اور ایک ہوشیاری سی چہرے پہ آنے لگتی ہے۔ سفید حصے میں سرخ ڈورے، آنکھوں کا خانہ لمبا، قدرتی سرم کی، جابر بن سمرہ، یعنی آنکھوں میں ایسے لگتا تھا سرما ڈلا ہوا ہے، پلکیں لمبی تھی اور لمبی آنکھ تھی آپ کی۔ اور یہ جو ہمارا وائٹ حصہ ہوتا ہے یہ سفید تھا لیکن اس میں خون کی ایسے وہ سرخ ڈوریاں تھیں۔ ناک کیسی تھی؟ بلندی مائل، اس پر نورانی چمک، جس کی وجہ سے ابتدائی نظر میں بڑی معلوم ہوتی، ہند بن ابی حالہ کہتی ہیں۔ رخسار یعنی چکس کیسے تھے؟ ہموار اور ہلکے، نیچے کو ذرا سا گوشت ہلکا ہوا تھا، یعنی پلین تھے لیکن یہاں سے تھوڑا سا گوشت لگتا تھا۔ ہند بن ابی حالہ کہتی ہیں دہن یعنی موت۔ فراخ، جابر بن سمرہ، با اعتدال فراخ، ہند بن ابی حالہ یعنی موت، جس کو منہ کا ایک خدانہ کہتے ہیں، لپس کہہ لے، نہ بہت کھلے تھے کہ برے لگے اور نہ بالکل سکڑے تھے، اعتدال کی حد تک میڈیم تھے۔ دندان مبارک، باریک آبدار، سامنے کے دانتوں میں خوش نما ریخیں، ابن عباس کا قول ہے، تکلم فرماتے تو دانتوں سے چمک سی نکلتی، حضرت انس کہتے ہیں۔ ریش وہ کیا ہوتی ہے؟ داڑھی تھی نبی کی داڑھی؟ آر یو شیور؟ پوچھیے آج جا کے مردوں سے، نبی کی داڑھی تھی؟ خوبصورت لگتے ہیں مرد داڑھی کے ساتھ؟ کیسی تھی؟ بھرپور اور گنجان بال، بہت تھک بشی تھی، بہت گاڑی داڑھی تھی، ہند بن ابی حالہ کہتی ہیں۔ گردن پتلی لمبی، جیسے مورتی کی طرح خوبصورتی سے تراشی گئی ہو، گردن کی رنگت چاندی جیسی اجلی اور خوشنما، ہند بن ابی حالہ۔ سر बड़ा मगर एतदाल और मुनासबत के साथ हिंद बिन अबी हाला। बाल कदरे खमदार, अबू हुरैरा कहते हैं ना बिल्कुल सीधे तने हुए ना बिल्कुल पेचदार, यानी बहुत ज्यादा वो फ्लरी भी नहीं थे और सीधे भी नहीं थे। कतादा कहते हैं हल्का सा खम लिए हुए थे हजरत अनस, गुंजान यानी घने, कभी कभी कानों की लौ तक लंबे, कभी शानों तक। बरा बिन आजब कहते हैं दरमियान से निकली हुई मांग, या मिडल में से मांग निकालते थे। हिंद बिन हाला कहते बदन पर बाल ज्यादा ना थे, सीने से नाफ तक बालों की बारीक लकीर थी। हजरत अली और हिंद बिन अबी हाला यानी बहुत ज्यादा बाल नहीं थे जैसे अक्सर मर्दों के होते हैं, मुनासिब से बाल थे। कंधों बाजुओं और सीने के बलाई हिस्से पर थोड़े से बाल थे। हिंद बिन अबी हाला का कौल है मजमुई ढांचा कैसा था, बदन घुटा हुआ यानी ना बहुत दुबले और ना मोटे, आजा के जोड़ों की हड्डियां बड़ी और मजबूत। हिंद बिन अबी हाला बदन मोटा नहीं था। हजरत अली कद न ज्यादा लंबा न पस्त मियाना। अनस कामत माइल बादराजी, यानी देखने में लगता था कि लंबे हैं लेकिन बहुत लंबे नहीं थे, मजमे में हो तो दूसरों से कद निकलता हुआ मालूम होता। बरा बिन आज़िब कहते पेट बाहर को निकला हुआ ना था। उम्मे माबत निकलता भी कैसे, इतना खाते ही नहीं थे। दुनियावी नेमतों से बहरामंद होने वालों से हजूर सल्लल्लाहु अलैहि वसल्लम का जिस्म बावजूद फकरो फाके के ज्यादा तरोताजा और तवाना था, हेल्दी थे। खाना कम था, सहूलत इतनी नहीं थी, लेकिन जिस्म हेल्दी था। अबुल अलमवाहिब हवाला किताब का, मैंने रसूलुल्लाह से बढ़कर कोई बहादुर और जोरावर नहीं देखा। इब्ने उमर कहते हैं कंधे और सीना कैसा था, सीना चौड़ा, सीना और पेट हमवार था यानी पेट सीने से बाहर नहीं निकला हुआ था। हिंद बिन अबी हाला कहती हैं सीना चौड़ा था। बरा बिन आज़िब कहते हैं और मर्दों का सीना चौड़ा ही अच्छा लगता है। मोंडों यानी शोल्डर्स का दरमियानी फासला आम पैमाने से ज्यादा था, यानी वाइड शोल्डर्स थे। हिंद बिन अबी हाला और बरा बिन आज़िब कहते हैं कंधों का दरमियानी हिस्सा पुर गोश्त था। हजरत अली कहते हैं यानी नबी सल्लम किस तरह मजबूत थे। एक वाकया है कि नबी सल्लम ने जब उमरा किया तो 100 ऊंट बनफसे नफीस हांके भी यानी उनको लेकर गए, और उसमें से 63 यानी 63 को अपने हाथ से नहर किया और बकिया हजरत अली के सुपुर्द किए। अब एक मर्द जो 63 ऊंट जिबा कर ले वो कोई मरियल तो नहीं होगा ना, तो स्ट्रांग मैन थे। मक्का में रुकाना नाम का एक पहलवान था जो अखाड़ों में कुश्तियां लड़ता था, रेसलर। एक दिन नबी सल्लम किसी मुल्हका वादी में इससे मिले और अपनी दावत दी। इसने दावत के लिए कोई मियारे से तलब किया। इसके जौक के पेशे नजर आपने कुश्ती करना पसंद कर लिया। 3 बार कुश्ती हुई और 3ों बार आपने इसे पिछाड़ दिया। हर मैदान में ही आ गए अल्लाह के नबी, तो ऐसे लगता है कहीं पीछे नहीं हो, पीछे हो भी कैसे, क्योंकि अल्लाह ने आपके साथ बरकत रखी भी थी। इसी रुकाना पहलवान के बेटे अबू जाफर मोहम्मद की ये रिवायत हाकिम ने मुस्तदरिक में ली और अबू दाऊद और तिरमिजी ने पेश किया, और बहकी ने सईद बिन जुबैर की दूसरी रिवायत ली जिसमें आता है कि अल्लाह के नबी ने बस दूसरे लोगों को भी कुश्ती में पिछाड़ा जिसमें एक अबू लस्वद जहमी भी है। तो गोया कि आप मजबूत जिस्म के मालिक थे। बाजू और हाथ कैसे थे, कलाइयां दराज थी, हथेलियां फराख थी, उंगलियां मौजू हद तक दराज थी। हिंद बिन अबी हाला रेशम का दबीज या बारीक कोई कपड़ा या और कोई चीज ऐसी नहीं जिसे मैंने छुआ हो और वो नबी सल्लम की हथेलियों से ज्यादा नरमो गुदास हो। हजरत अनस की रिवायत। अमूमन जहन में क्या आता है कि मर्दों के जिस्म या हाथ पांव सख्त होते हैं, अल्लाह के नबी के रेशम की तरह नरम थे। सुभान अल्लाह। कदम पिंडलियां पुर गोश्त न थी, हल्की हल्की सुती हुई। जाबिर बिन सुमरा हथेलियां और पांव पुर गोश्त थे, तलवे कदरे गहरे थे, कदम चिकने के पानी न ठहरे, यानी स्किन पे एक किस्म की चमक या एक ग्रीस थी कि पानी नहीं ठहर रहा। हिंद बिन अबी हाला कहती एड़ियों पर गोश्त बहुत कम। जाबिर बिन सुमरा एक जामे लफ्जी तस्वीर, यूं तो नबी सल्लम के कई साथियों ने आपकी शख्सियत के मुरक्के लफ्जों में बयान किए, लेकिन उम्मे माबत ने जो तस्वीर मुरतब की इसका जवाब नहीं। वादी हिजरत का सफर तय करते हुए मुसाफिर हक जब अपनी अव्वल मंजिल यानी गारे सौर से चला तो पहले ही रोज कौमे खुजाया की इस नेक नेहाद बुढ़िया का खैमा राह में पड़ा। नबी सल्लम आपके हमराही प्यासे थे। फैजान ने खास था कि मरियल सी भूखी बकरी ने इस लम्हे वाफर मकदार में दूध दिया, आपने भी पिया, साथी ने भी पिया यानी अबू बकर ने, और कुछ बच रहा तो उम्मे माबत के शौहर ने घर आकर दूध देखा तो अचंभे से पूछा कि ये कहां से आया। या मैं रुक के बता दूं कि जब मक्का से हिजरा करके अब मदीना जा रहे थे तो ये वाक्य तब पेश आया था, जब गारे सौर में 3 रातें रहे तो वापस निकले तो अब कहाँ से खाएं, तो रस्ते में इस औरत को अल्लाह ने जरिया बनाया। अब जब वापस उसका शौहर आया तो उम्मे माबद आपका हुलिया कैसे बयान करती हैं, और ये सबसे जामे हैं, आपका सबसे ज्यादा अच्छा हाल इन्होंने बयान किया है किताबों में जो हम पढ़ते हैं। तो खैर हुआ क्या, पूछा उम्मे माबद के शौहर ने कि ये कहाँ से आया, तो उम्मे माबद ने सारा हाल बयान किया। वो पूछने लगा, अच्छा इस कुरैशी नौजवान का नक्शा तो बयान करो, ये वही तो नहीं जिसकी तमन्ना है। इस पर उम्मे माबद ने हसीन तरीन अल्फाज में तस्वीर खींची। उम्मे माबद को ना तो कोई तारुफ था ना किसी तरह का तासुब था, यानी उनको कुछ नहीं पता कि मक्का वाले अल्लाह के नबी के खिलाफ क्या बातें कर रहे हैं, यानी बस एक अननोन औरत होने के नाते उन्होंने आपको देखा था, बल्कि जो कुछ देखा मनोअन कह दिया। असल अरबी में देखने की चीज है, अब ये जरा लफ्ज सुनिएगा, अब ये उर्दू है, कभी आप इसकी अरबी पढ़कर देखें तो ऐसे लगता है जैसे मोती पिरोए में। तो ये उम्मे माबद अपने शोहर को सुना रही हैं कि वो नौजवान जो आज कोठरी में आया और बकरी बिल्कुल सूखी पड़ी थी, लेकिन नबी ने हाथ फेरा तो उसके थन दूध से भर गए, खुद भी पिया, अबू बकर को भी पिलाया, बाकी इनके लिए भी छोड़ गया। तो वो शख्स कैसा था, पाकीजा रूह, कुशादा चेहरा, पसंदीदा खून, न पेट बाहर निकला हुआ, न सर के बाल गिरे हुए, जेबा साहब जमाल, आंखें स्याहो फराख, बाल लंबे और घने, आवाज में भारी पन, बुलंद गर्दन, रोशन मर्दमक, सुरमगी चश्म, बारीक पेवस्ता अबरू, स्याह घुंघरियाले बाल, खामोश वक्कार के साथ गोया दिल बस्तगी लिए हुए, दूर से देखने में जेबंदा और दिल फरेब, करीब से नहायत कमाल हसीन, शीरीन कलाम, वाजे अल्फाज, कलाम कमी बेशी अल्फाज से मुअर्रा, यानी अल्फाज ना ज्यादा होते थे ना कम थे, तमाम गुफ्तगु मोतियों की लड़ी जैसे पिरोई हुई, मियाना कद के कोताही नजर से हकीर नजर ना आए, ना तवील की आंख इससे नफरत करे, यानी अनयूजुअल लंबा भी नहीं था जो अच्छा ना लगे, जिबनदा नहाल की ताजा शाख, जिबंदा मंजर वाला कद, रफीक ऐसे के हर वक्त इसके गिद्दो पेश रहते हैं, यानी साथी भी ऐसे थे कि जो आपको अकेले नहीं छोड़ते थे, जब वो कुछ कहता तो चुपचाप सुनते हैं, जब हुक्म देता तो तामील के लिए झपटते हैं, मखदूम यानी जिसकी खिदमत की जाए, मुता जिसकी इताअत की जाए, न कुताख सुहन, न बहुत कम बोलने वाला, न फजूल गो, न फजूल बातें करने वाला। तो कैसा एक आइडियल सा तसव्वुर जहन में आता है। अब ये सारा कुछ जो पढ़ पढ़ा रहे हैं, तो इसको पढ़ने और सुनने के दौरान क्या आपके दिल में अल्लाह के नबी के लिए मोहब्बत बढ़ रही है? और पीछे मैंने जिक्र किया था, यहाँ भी आपके लिए कर दूं कि ये जो जाहरी पर्सनैलिटी होती है ना, ये लीडरशिप का हिस्सा होता है। जिसको भी देखें आप दुनिया में, कोई भी, मसा आप देखिए कि मैंने जो पढ़ा सुना हुआ है कि दुनिया में जब दुनियावी तौर पर कुछ लोग बड़े होते हैं, मसलन जैसे सदर ओबामा सदर बने, या क्लिंटन था, या पाकिस्तान में भी कुछ होते होंगे, तो बकायदा ये हायर करते हैं लोगों को, पब्लिक स्पीच कैसे करनी है, चलना कैसे है, कोट में की पैंट में हाथ डालने हैं कि नहीं डालने, हाथ बॉडी लैंग्वेज टेढ़ी मेढ़ी, इनकी पूरी ट्रेनिंग्स होती हैं। फिर इनको बताया जाता है आपने ऐसे बोलना, क्योंकि जब इन्होंने बड़ी बड़ी जगहों पर जाके रिप्रेजेंट करना है अपने मुल्कों को, तो लोग हंसेंगे, देखो जी वो सदर ओबामा कैसे चल रहा था हाथ हिलाता हुआ, और बात कर रहे थे तो मुंह से थूक नहीं कर रही थी। रियली आज जो महजब लोग होते हैं वो अपने लीडर्स की इस तरह की ट्रेनिंग्स करते हैं। ये अलग बात है कि हमारे मुसलमानों में दीन के नाम पे इसका बहुत ज्यादा रुझान नहीं है, जो जितना टेढ़ा मेढ़ा हो कहते बड़ा ही नेक है, होश ही कोई नहीं उसको अपनी, पान की पीक है या थूके हैं या कपड़े गंदे हैं मैले हैं कुछ हैं, कहते कोई फर्क नहीं पड़ता। मैं एक छोटे छोटे मैसेज देती हूँ ना, तो उसका एक टॉपिक मुझे याद आ गया कि क्या 10 चीजें जिनको लोग पसंद करते हैं ना, जैसे आप लोगों में जाते हैं, उठते हैं, बैठते हैं, हर जगह जाते हैं, ये नहीं कि आप डिस्प्ले बन जाए, लेकिन उसमें एक ये चीज थी कि आपका साफ सुथरा होना, गुड लुकिंग होना, ये चीज लोगों को अपील करती है, आप माने ना माने। आपका बच्चा है, आप देखें अगर मौलवी साहब उनके पास बैठे हैं और मौलवी साहब के कपड़ों से स्मेल आती है, एक बच्चे ने कहा, वो नहीं जाता था पढ़ने, बाप डांट डांट के ले जाता है, कहा तुम्हें मसला क्या है, कहते क्या करूं मुझे मौलवी साहब के पास से बू आती है। अब वो उस वक्त सिगरेट किया या क्या, अल्लाह जाने, ये किसी का मैंने खुद सुना, इसलिए कहा मैं पढ़ा रही और मेरे मुंह से बैड स्मेल आएगी, और मैं बैठी हूँ इधर और आपको मेरे देखकर एकदम इचिंग हो रही है और घबराहट हो रही है और मैं देखने में बहुत ही आपको अनटाइडी सी लगती हूँ, तो बार बार आपकी तवज्जो उधर चली जाएगी। तो इसमें अब मेरे आपके अमल की क्या बात है, क्या अब हम अपनी शक्लों को कोसें, नहीं, हम ऐसा बने। आज आपने एक काम करना है, ये सारी चीजें घर जाके पढ़नी है, हाईलाइट करना है और पॉइंट नोट करने हैं। हर एक को अपना तो पता ही होता है ना कि मेरी पर्सनैलिटी में क्या है और क्या नहीं है, तो मैंने आज से अपनी अपीयरेंस पे भी गौर करना है ताकि जब मैं बाहर लोगों में जाऊं बात करूं। अभी तो हमने सिर्फ फीचर पढ़े ना, इंशाल्लाह आगे इस पे बहुत कुछ पढ़ेंगे। मुझे यकीन है कि जिस दिन ये चैप्टर पूरा होगा तो आपकी आंखों के सामने नबी सल्लम बिल्कुल चलते फिरते दिखेंगे। ठीक है,
जो बड़ी हैं आलिम वगैरह वो कहने वाले कहते हैं कि जैसे अल्लाह ताला ने आज सल्लल्लाहु अलैहि वसल्लम को हजरत आयशा सदीका की शबीह दिखा दी थी, तो वो कहती हैं कि देखिए यही वजह है कि हम तस्वीर बनाने को जायज कहते हैं कि बना सकते हैं तस्वीर, वो ये दलील देता।
ये कहती है कि कुछ मजहबी सोच वाले ऐसे लोग हैं कि जिन्होंने अपने सेंटर्स और अपनी मस्जिद और अपने इदारों में अपने मजहबी रहनुमाओं की तस्वीर लगाई हुई, या एक रहनुमा की लगाई होंगी या बहुत सारे जो भी हैं, तो जब उनसे पूछा जाए कि आप क्यों लगाते हैं जबकि नबी सल्लम की नहीं, तो वो उसके जवाब में कहते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम को भी शादी से पहले हजरत आयशा की शबी दिखाई जाती थी, तो फिर हम उस बुनियाद पर हैं। बात समझिएगा, अब आप इसका जवाब मांग रही हैं ना। देखिए, नबी सल्लम की हदीस मिलती है कि हज़रत आयशा को आपने फरमाया कि आयशा तेरे से शादी से पहले मुझे जिब्राइल ने तेरी तस्वीर दिखाई थी, तो सबज रेशम में लिपटी हुई थी। है थी आज नबी सल्लम के पास? नहीं है, वो तो जिब्राइल ने दिखाई। इससे आप ये तो दलील ले सकते हैं कि शादी जिधर करनी है आप उस लड़की को जरूर देखें, लड़के को दिखाएं, लेकिन सहाबा ने ये हदीस सुनी हुई थी, अबू बकर, उमर, उस्मान, अली सब ने सुनी थी, तो उन्होंने इसे दलील बनाकर मसल नबी में नबी की तस्वीरें क्यों नहीं लगाई? और कोई ये कह सकता है कि जिस दौर में नबी थे उस दौर में तो तस्वीरें होती नहीं, बनती नहीं, तो जाके तो देखिए उनके बादशाहों की, कैसरो कैसरा, बड़े बड़े इनकी शबीहें के, इनके तो पूरे मॉडल बन बन के लगे होते थे। तो ये बात बिल्कुल ऐसी बात है कि आप इतनी दूर बात ले जा रहे हैं जिस बात की कोई तुक नहीं, दो आउट ऑफ कॉन्टेक्स्ट चीजें हैं। उन्हें ये पूछें कि फिर इसके जवाब में क्या नबी के सहाबा ने आपकी क्यों नहीं लगाई? बस सिंपल सी, दीन तो वहीं से शुरू होता है ना। जी
अस्सलाम वालेकुम।
वालेकुम
सादा जी, मैंने कुछ तस्वीरें पेंट की थी ना, पोर्ट्रेट बनाए थे और नेचर बनाई थी, फिर जब मैंने ये सुना तस्वीरों के बारे में तो फिर मैंने पोर्ट्रेट बनाने छोड़ दिया, फिर कुछ नेचर की तस्वीरें बनाई, फिर मैं थोड़ा सा कंफ्यूज भी हो गई कि मुझे पहले कंफर्म करना है कि नेचर की तस्वीरें में मैं पेंट कर सकती हूँ कि नहीं। फिलहाल तो फिर मैंने
देखिए बहुत सिंपल सी बात है, ये तो पेंट कर रही है ना, हर एक तो पेंट नहीं करता, आजकल तो वैसे ही तस्वीरों का कल्चर चला हुआ है ना। आप बेजान चीजें हैं, पहाड़, दरिया, फल फूल, उसकी तस्वीर कोई बनाते हैं बना सकते हैं, आप पोर्ट्रेट करते हैं करें, कोई बुरी बात नहीं है, लेकिन जीरो जिसमें इंसान भी हैं, घोड़े भी हैं, बकरियां भी, वो नहीं बना सकते, और खास तौर पे साथ चेहरा। ठीक है, अब यहां से फिर मुझे पता है आपके कुछ जहनों के सवाल हैं कि जी फिर ये जो कैमरे की तस्वीर है इसका क्या हुक्म, ये वो, तो मेरा ख्याल है कि वो इस वक्त मौजूद नहीं है हमारा, लेकिन इसके बारे में फिर कॉन्ट्राडिक्शन है। एक बात पर किसी का शक नहीं है कि तस्वीर की इज्जत नहीं करनी चाहिए, तस्वीर को रोलो, पाँव में रोले, बच्चों के खिलौनों में अगर रोल रही है, कान मरोड़ रहे हैं, टांगे तोड़ रहे हैं, तो इट्स फाइन, और अगर आप तस्वीर आ जो भी है तो उसको एक जरूरत के तहत रखें, लेकिन आपका नाम बाद में देखें लोग प्रोफाइल पे, आपकी तस्वीरें पहले देखें। यानी इस फोन ने मुझे कई वर्ल्ड वाइड अपने साथी जो हमारे कई ग्रुपों में कई हैं, मुझे उनकी तस्वीरें कभी कहीं नजर पड़े, कहीं कुछ हो तो दिखा दी हैं। मुझे नहीं समझ आता कि ये क्या डिस्प्ले है कि आप अपने नाम के साथ अपने प्रोफाइल्स पे अपनी तस्वीरें लगाते हैं, और इतनी पर्सनल पिक्चर्स, मेरी आंखों के सामने चंद तस्वीरें हैं कुछ लोगों की कि अगर मैंने वो ना देखी होती तो मैं उन बच्चियों को बहुत ज्यादा बाहया बच्चियां समझती थी, जो तस्वीरें इन प्रोफाइल्स में ये देख रहे हैं ना, सभी के पास होते हैं। ये दुरुस्त नहीं है, ये तो मैं कभी नहीं कह सकती कि दुरुस्त है। ठीक है
जी, हमारे पढ़े लिखा करे कि जिस घर में कोई तस्वीर होती है ना, तो इंसान के किसी को नजर आए मक्का पूछता नहीं आता, तो उस वक्त ये तस्वीरें लेने के हक में नहीं होते थे वो लोग, और ना घर में रखते थे।
बस देखिए ना कि वक्त के साथ अब वो गैजेट बदल गया ना, अब अगर आप तस्वीर को हराम कहें तो फिर देखिए जो रिएक्शन, जो रिस्पांस है, आज से 10 साल पहले भी वो नहीं था, क्योंकि पहले तो कैमरा को खरीद के लेता था, अब तो औरतों के कैमरे, बच्चों के कैमरे, मासियों के, हर फोन में कैमरा, जो इस सहूलतें बन गई, और आप देखिए उसके नतीजा क्या निकला, सेल्फ प्रोजेक्शन। जी
एक और बात के, तस्वीर पढ़े थे हम उधर, नमाज भी नहीं पढ़ सकते, लेकिन आप अपने मोबाइल में तो हमने लाखों तस्वीरें
तो देखिए, यही मैं समझा रही ना कि तस्वीरें सजा नहीं सकते, तस्वीरें डिस्प्ले नहीं कर सकते, तस्वीरों को इज्जत नहीं दे सकते आप। अगर कोई तस्वीर है आपके पासपोर्ट की है, शिनाख्ती कार्ड, या आपने अपनी को लगा ही बना लिए, तो उसको छुपा के रखें। पहले लोग घर की दीवारों पे लगाते थे, अब फोनों की दीवारों पे, फेसबुक की दीवारों पे, ट्विटर की दीवारों पे लगाते हैं। मुझे तो कभी समझ ही नहीं आया ये कल्चर कि मेरी तस्वीर कोई तो बेगाना बंदा देख रहा है। मैंने किसी बच्ची का नंबर सेव किया हुआ था मेरे पास, सब कितनों के होंगे। तो जब मैंने एक दिन किसी दिन फोन करने के लिए वो उसका खोला तो साथ ही एक तस्वीर देखी, मैंने उसको टच किया तो बाल खुले, तस्वीर देखी तो मेरा तो खून गर्म हो गया। मैंने क्या सोचा कि ये फोन नंबर तो मेरे पास है तो मैं देख रही हूँ, तो ये नंबर तो अब जैसे ना आप आपके 10 लोगों के नंबर है, तो ये बच्ची जिसको अपना फोन नंबर देगी या जिस जिसके फोन में है इस तक वो मैसेज चला गया ना, तो मैं तो इसको जानती हूँ तो दूसरे तो इसको नहीं जानते। मैंने हैरत के साथ सोचा कि इससे भी कोई बेवकूफ शख्स दुनिया में होगा, उस सुस को अपना हुसन दिखा रहा है कि जिसको पता ही नहीं कि मैं हूं। तो बहरहाल ये एक सोच है, इसको चेंज करने की जरूरत है। अल्लाह ताला हमारी इस्लाह फरमा दे। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।